यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसदको आजको बैठकमा महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको कारण नेपाली भूमि डुब्न सक्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। बंगलादेशको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कनुहुँदै राष्ट्रपतिको भ्रमणबाट नेपाल र बंगलादेश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। कैलालीको लम्की चुहामा बसको ठक्करबाट युवतीको निधन भएको विषयलाई लिएर भएको प्रदर्शन उग्र बन्यो। प्रहरीको गोली लागि दुईजना घाइते र अमेरिकाको कोलोराडोमा भएको गोलीकाण्डमा 10 जनाको मृत्यु। अब पूरा समाचार। मित्र राष्ट्र बंगलादेशको दुई दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कँदै हुनुहुन्छ। बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी हिजो बिहान ढाका पुग्नु भएको हो। यसअघि राष्ट्रपति भण्डारीले आज बंगलादेशका राष्ट्रपिता बंगबन्धुको स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गर्नुभयो। आज राष्ट्रपति भण्डारीले त्यहाँस्थित बंगबन्धुका शालिगमा श्रद्धांजलि व्यक्त गर्नुका साथै संग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गर्नुभयो। राष्ट्रपति भण्डारीले ढाकास्थित नेशनल परेड स्क्वायरमा आयोजित नेपाल बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शताब्दी विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन समेत गर्नुभयो। बंगलादेशका पहिलो राष्ट्रपति र पछि सन् 1971 प्रधानमन्त्री हुनुभएका बंगबन्धुको 1975 अगस्त 15 तारीकमा हत्या भएको थियो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बंगलादेशको राजकीय भ्रमणको क्रममा भएका दुई देशबीचको द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक समझदारी नयाँ आयाम थपिएको बताउनु भएको छ। मन्त्री गेवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताउनुभयो। भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढ़ाउन सघन छलफल भएको र औपचारिक सम्बन्धका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री गेवालीले ऊर्जा पर्यटन लगायत व्यापार प्रवर्धनका लागि सम्पर्क सञ्जाल विस्तार र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला सदरमुकाम भन्दा पारिपट्टी महाकाली नदीमा भारत सरकारले एकातर्फी रूपमा बनाउँदै गरेको तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद बडुले भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धले नेपालको धेरै भूभाग र गाउँ डुबानमा पर्ने भन्दै नेपालको भूमिको रक्षा गर्न माग गर्नुभयो। सांसद बडुले विगतमा नेपाल र भारत बीच भएको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय कानून विगतको प्राकृतिक सीमा संयुक्त बैठकले गरेको निर्णय विपरीत जानबाट भारतलाई रोक्न पर्ने बताउनुभयो। उहाँले प्राकृतिक नियम विपरीत खोलाको धार परिवर्तन गरेर नेपालतर्फ फर्कने गरी तटबन्ध निर्माण भइरहेको र यसले नेपालतर्फका विभिन्न गाउँ बस्तीको अस्तित्व नै समाप्त पार्ने अवस्था देखिएको बताउनुभयो। सांसद बडुले नेपालको भूमिलाई डुबान हुने गरी भारतले गरिरहेको तटबन्ध निर्माण कार्य रोक्न सरकारले गरिरहेको पहलबारे संसदमा जानकारी पनि माग्नुभयो। बैठकको शून्य समयमा सांसदहरूले कोरोना रोकथाम सरकारले संसदलाई बिजनेस विहीन भएको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले कोरोना भाइरस नयाँ रूपमा आएकोले स्वास्थ्य मन्त्रालय नागरिकप्रति गम्भीर बन्नुपर्ने, कोरोनाको कारण देखाउँदै किडनीको डायलिसिसमा प्रभाव परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बर्दिया जिल्लामा सिमानामा र नेपालको भूमि अतिक्रमण भएको, मध्य पहाड़ी लोकमार्ग निर्माणको कामलाई तीव्रता दिनुपर्ने, सरकारले लगानी गरेर बनाएको ठेक्काहरू अलपत्र परेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा न्याय परिषद र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष उक्त दुई प्रतिवेदन पेश गर्नुभएको हो। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही चैत 18 गते बुधबार दिउँसो 1 बजे बस्ने कार्यक्रम छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कंग्रेसलाई सरकारमा जान हतार नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले कंग्रेस प्रतिपक्षमा बसेर जनताको हितमा काम गरिरहेको दावी गर्नुभयो। उहाँले संविधान स्थापनाको विषयमा अदालतले गरेको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थाका बारेमा आज कानून व्यवसायीहरूसँग परामर्श लिएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उपत्यकामा उपलब्ध नेताहरूले पछिल्लो राजनीतिक अवस्थाका बारेमा कानून व्यवसायीहरूसँग परामर्श लिनुभएको हो। छलफलमा पछिल्लो राजनीतिक अवस्था, संसद र संविधानको रक्षा गर्ने विषयमा कानून व्यवसायीहरूसँग परामर्श लिएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो। छलफलमा कानून व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान लगायत सहभागी हुनुहुन्थ्यो। सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिए पनि कतिपय ग्रामीण भेगका नागरिक भने यसबारे अझै अनभिज्ञ नै छन्। बझाङ जिल्लाका केही सेवाग्राहीहरू स्वास्थ्य बीमा कार्यक्रमले उपचारमा सहज भएको बताइरहँदा कतिपय नागरिक भने यसको बारेमा जानकारी नै नभएको बताउने गर्छन्। बझाङबाट हाम्रा संवाददाता जगदीश रोकारे तयार पारेको रेडियो रिपोर्ट।
नेपाल सरकारले स्वास्थ्य उपचारमा सहज र सुलभ गर्नका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको भए पनि बझाङ जिल्लाका ग्रामीण भेगका बासिन्दाहरूले भने अझै यसबारे जानकारी पाएको देखिँदैन। स्वास्थ्य बीमाको जानकारी नभएको बताउँदै जिल्ला अस्पताल बझाङमा भेटिएका केही सेवाग्राही
बीमा भन्ने लागू हाम्रो गाउँ पनि भयो कि भन्ने चासो छ हाम्रो गाउँलेको पनि।
स्वास्थ्य बीमावाला कोही आएको छैन अहिलेसम्म, नै घरमा आउँछन् नै अस्पतालबाट भेटिँदा छन्। हामीले आफैले ग्राहकले कहाँ हो भने त फोन हुनाले खोजी हेर्नु पर्दो छ।
तर स्वास्थ्य बीमा गरेका सेवाग्राहीहरू भने बिमा गर्दा स्वास्थ्य उपचारमा सहज भएको सुनाउँछन्।
धेरै फाइदा टिकट लाग्दै छैन, त्यसैले फाइदा हो।
स्वास्थ्य बिमाले पैसा नभए पनि फ्री उपचार हुन लाग्यो। स्वास्थ्य बिमाले काम हो
हर जग्गा, स्वास्थ्य बिमा अझै निकै हो। अब हामीले त बनाइसक्यो, अब नबनायो भने पनि बनाउनै पर्यो।
स्वास्थ्य बिमाको जानकारी दिँदै राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका जिल्ला दर्ता अधिकारी खगेन्द्र भट्ट:
बझाङ जिल्ला सुदूरपश्चिममा चाहिँ दोस्रो नम्बरमा छ बिमी संख्याको आधारमा। हाम्रो 35,100 बिमित संख्या चाहिँ अहिलेसम्म बिमामा चाहिँ आबद्ध भइसकेका छन्। प्रत्येक एक एकजना दर्ता सहयोगीहरू छन्, उनीहरूले घरमा गएर घर दैलो कार्यक्रम गरेर चाहिँ स्वास्थ्य बिमा आबद्ध गराउने गरेका छन्।
बिमा गरेका व्यक्तिहरूलाई अस्पतालले दिने सेवा सुविधा बारे जानकारी दिँदै जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक सुरेश रावलले भने
वार्षिक रूपमा 1,00,000 चाहिँ उपचार निशुल्क पाउँछन्। हाम्रो अस्पतालले दिने जे जति सुविधा छ नि त्यो चाहिँ 1,00,000 भित्रको सीमामा रहेर चाहिँ सेवा प्रदान गरिरहेको छ हामीले।
स्वास्थ्य बिमामा नागरिकहरूको थप सहभागिता बढाउनका लागि वडावडामा राखिएका दर्ता सहयोगीहरूले सक्रिय हुनुपर्ने देखिन्छ भने स्थानीय तहले पनि यसमा जोड़ दिनुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
यो थियो हाम्रा संवाददाता जगदीश रोकायालाई तयार पार्नुभएको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग। बसको ठक्करबाट आज बिहान युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्की चुहामा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन्। प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हेकमत थापाले दावी गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्की चोकबाट टीकापुरतर्फ जाँदै गरेको N6868333 नम्बरको बसले पैदल यात्री लम्की चुहा नगरपालिका एकी 22 वर्षीय कमला देवपोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्नुको साथै टायर बालेर प्रदर्शन गरिरहेका छन्। ठक्कर दिने बसका चालक प्रहरीको नियन्त्रणमा छन्। दाङमा आज स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तुलसीपुर स्थित ज्ञानज्योति सेकेण्डरी स्कूलको R1K 433 नम्बरको बस तुलसीपुर उपमहानगरपालिका 15 सरैया डाँडामा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका 16 निवासी 19 वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा परि 22 जना अन्य विद्यार्थी घाइते भएका छन्। झापाको बारादशी गाउँपालिका 7 स्थित डाँगीबारी नजिकै भएको सवारी दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ। आज बिहान नायक ख 9625 नम्बरको पानी बग्ने ट्याङ्करले मेष 7 4941 नम्बरको स्कुटरलाई ठक्कर दिँदा बारदासी गाउँपालिका 7 निवासी 33 वर्षीय कमला राजवंशीको मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान 48 वर्षीय सुशील राजवंशी घाइते भएका छन्। म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी जोमसुम सड़क खण्ड 4 दिनका लागि बन्द गरिने भएको छ। सड़क स्तर उन्नति तथा निर्माणका लागि यही चैत 14 गतेदेखि 17 गतेसम्म सड़क बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। पर्वतको महाशिला गाउँपालिका एक घर एक टनेल कार्यक्रम शुरू भएपछि घर घरै तरकारी उत्पादन थालेको छ। पहिले बजारबाट तरकारी किनेर खाने त्यहाँका बासिन्दा अहिले घरमै उत्पादित तरकारी बिक्री गरी आर्थिक उपार्जन समेत गर्न थालेका छन्। पर्वतबाट हाम्रा संवाददाता रोशन तिवारीले तयार पारेको अर्को रेडियो रिपोर्ट।
महाशिला गाउँपालिका 5 लुङ्खुका हिमलाल अधिकारीको किराना र तरकारी पसल छ। एक वर्ष अगाडि बजारको तरकारी ल्याएर उहाँले बिक्री गर्दै आउनु भएको थियो। गाउँपालिकाले एक घर एक टनेल कार्यक्रम सञ्चालन गरेपछि उहाँले दुईवटा टनेल पाउनुभयो। त्यही टनेलमा तरकारी खेती गरेपछि अधिकारीले आफ्नै बारीमा तरकारी फलाएर आमदानी लिन थाल्नु भएको हो।
पहिला हामीले बाहिरबाट तरकारीहरू किनेर खानु पर्थ्यो, अहिले गाउँमै उत्पादन छ। बन्द काउली टमाटरहरू उत्पादन गरिराखेका छु।
अधिकारी जस्तै महाशिला 4 पाखा पानीकी अनिता पौडेल शर्माले पनि टनेलमा तरकारी खेती गर्नुहुन्छ। अनितालाई आत्मसन्तुष्टिसँगै खर्च चलाउन सहज भएको छ।
फ्लामको टनेल छ, एउटा बाँसको टनेल बनाछौ, अब प्लास्टिक राखेर त्यसमा सिमी बोडीहरू काँक्राहरू लगाछौ, घर खाने पुगिकन आफूलाई खर्च पनि पुगेछ।
महाशिला गाउँपालिकाको तेस्रो गाउँसभाले तरकारी खेती विस्तार गर्न एक घर एक टनेल कार्यक्रम शुरू गरेपछि अधिकारी र शर्मा जस्ता 950 जना कृषकहरूले अहिले घर घरै तरकारी फलाउन थालेका छन्। कृषकहरूलाई टनेल निशुल्क गाउँपालिकाले दिने गरेको छ। त्यसबाहेक तरकारी ढुवानीमा गाउँपालिकाले अनुदान तालिम र मल पनि उपलब्ध गराउने गर्छ। त्यही भएर कृषकहरू तरकारी फलाउन हौसिएका हुन्। गाउँपालिकाका प्रवक्ता जीवन उचाइ ठगुरी,
यो वर्ष मात्रै हामीले 953 टनेल चाहिँ वितरण गरेका छौँ। टमाटर समूह छ, काउली बन्दा समूह छ, अदुवा बेसार समूह भन्ने छ, खुर्सानी समूह छ, यस्ता विभिन्न खालका समूहहरू हामीले बनाएका छौँ जसले व्यावसायिक रूपमा तरकारी खेती गर्नुभएको छ। हामीले प्रति वर्ष 50-60 क्विन्टलसम्म टमाटर उत्पादन हुन्छ, 20-30 क्विन्टलसम्म बन्दाकाउली उत्पादन हुन्छ।
महाशिला गाउँपालिकामा उत्पादित तरकारी प्रदेश राजधानी पोखरा, जिल्ला सदरमुकाम कुसुमा बजार र स्याङ्जासम्म पुग्ने गरेको छ। पहिले तरकारी किनेर खाने गाउँका कृषकहरू अहिले आफैले उत्पादन गरेको तरकारी बेचेर नगद आर्जन गर्न पाउँदा दङ्ग छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउ, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक उइगुर मुसलमानमाथि ज्यादती भएको भन्दै केही पश्चिमा राष्ट्रहरूले त्यहाँ स्थित उच्च चिनिया अधिकारीमाथि नाकाबन्दीको घोषणा गरेको विषयलाई चीनले गम्भीर रूपमा लिएको छ। युरोपेली राष्ट्रहरूको संगठन यूमा आबद्ध राष्ट्रहरूले चीनको उत्तर पश्चिमी सिन्जियाङमा बसोबास गर्ने अल्पसंख्यक मुसलमानमाथि यातना, कठोर श्रम सजाय र यौन दुर्व्यवहार भएको जिकिर गरे पनि चीनले पश्चिमा राष्ट्रहरूको चीनलाई बदनाम गर्ने सुनियोजित चाल भनी आरोपको खण्डन गरेको छ। अमेरिकाको कोलोराडो राज्यस्थित एक दैनिक उपभोग्य वस्तु पाउने पसलमा बन्दुकधारीले चलाएको गोली लागेर 10 जनाको मृत्यु भएको छ। बिहानको समयमा बन्दुक लिएर पुगेको एक व्यक्तिले अन्धाधुन्ध गोली बर्साएको बताएको छ। एक प्रहरी अधिकृत सहितका व्यक्तिले ज्यान गुमाएको पछिल्लो गोलीकाण्डको घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। नाइजरमा सक्रिय इस्लामिक अतिवादी समूहले मालीसँग सीमा जोड़िएका दुर्गम तीन गाउँमा आक्रमण गरी कम्तीमा 137 सर्वसाधारणको हत्या गरेको नाइजरको सरकारी स्रोतले जनाएको छ। नाइजरमा केही समयदेखि ट्रक र मोटरसाइकलमा सवार भएर गाउँ गाउँमा आक्रमण गर्दै भाग्दै हिँड्ने आपराधिक समूहको बिगबिगी बढ़दै गएको बताएको छ। यसअघि त्यस्तै समूहको आक्रमणमा कम्तीमा 33 मालीका सैनिक जवानको ज्यान गएको थियो। इजरायलमा आज आम निर्वाचन अन्तर्गत मतदान शुरू भएको छ। इजरायलमा विगत दुई वर्षको अवधिमा हुन लागेको यो चौथो आम निर्वाचन हो। विगत तीन पटकको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मिलिजुली सरकार बनाउने प्रयास गरे पनि त्यो सम्भव हुन नसकेपछि आज फेरि चुनाव हुन लागेको हो। पछिल्लो आम निर्वाचनलाई भ्रष्टाचार, धोखाधड़ी र विश्वासघात जस्ता आरोप खेप्दै आउनुभएका प्रधानमन्त्री नेतन्याहुको भविष्य निर्धारण गर्ने जनमत संग्रहको रूपमा समेत व्याख्या गरिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संसदको आजको बैठकमा महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको कारण नेपाली भूमि डुब्न सक्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। बंगलादेशको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कनुहुँदै राष्ट्रपतिको भ्रमणबाट नेपाल र बंगलादेश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। कैलालीको लम्की चुहामा बसको ठक्करबाट युवतीको निधन भएको विषयलाई लिएर भएको प्रदर्शन उग्र बन्यो। प्रहरीको गोली लागि दुईजना घाइते र अमेरिकाको कोलोराडोमा भएको गोलीकाण्डमा 10 मृत्यु। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।